नमस्कार। कार्यक्रम सहज स्वास्थ्य चर्चामा प्रविधिबाट सहकर्मी गगन गिरीसँगै लक्ष्मी पौडेलको सुने जितिन्छ विजय एफएम 101.6 मा। अबको 45 मिनट हामी तपाईँ हाम्रै स्वास्थ्यको विषयमा केन्द्रित रहेर चर्चा परिचर्चा गर्छौं, कुराकानी गर्छौं, बहस गर्छौं, तपाईँका समस्या सुन्छौं अनि समाधानको प्रयास पनि गर्छौं। कार्यक्रम सहज स्वास्थ्य चर्चालाई हामीसँगै सहकार्य गरेको छ गैंडाकोटमा रहेको एकमात्र सामुदायिक अस्पताल सहज सामुदायिक अस्पताल, जसले स्थापना कालदेखि नै स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरू दिँदै आएको छ। र तपाईँको स्वास्थ्यका लागि, तपाईँको दीर्घ जीवनका लागि, तपाईँको स्वस्थ जीवनका लागि सुने जितिन्छ विजय एफएम 101.6 र सहज सामुदायिक अस्पताल मिलेर यो कार्यक्रम प्रसारणमा ल्याएका हौं। हामी कार्यक्रममा कुनै एउटा रोग विषयसँग सम्बन्धित रहेर, कुनै एउटा रोगसँग केन्द्रित रहेर अथवा स्वास्थ्य समस्यासँग केन्द्रित रहेर सम्बन्धित रोगको विशेषज्ञ डाक्टरलाई स्टुडियोमा ल्याउँछौ र तपाईँको समस्या सुन्छौ अनि समाधान गर्ने प्रयास पनि गर्छौ। त्यसका लागि फोन नम्बर खुलाउँछौ, यसै गरी एसएमएस लाइन खुलाउँछौ र यसै गरी चिकित्सकसँग सुन्नका लागि तपाईँलाई यसभन्दा अगाडि नै भक्सपप संकलन गरेर, तपाईँका प्रश्न संकलन गरेर हामी चिकित्सकलाई सुनाएर पनि समस्या समाधान गर्ने प्रयासमा हुन्छौ। चाडबाड नजिकैसँगै तपाईँ हाम्रो खानपानको बानीमा अलिकति परिवर्तन आएको छ। हामीले मिठो मसिनो खाने सवालमा अलिकति स्वास्थ्यलाई ध्यान नपुर्याइकन स्वास्थ्यलाई हानिकारक हुने कुराहरू, हानि पुग्ने कुराहरू खाइरहेका हुन्छौ, खान्छौं पनि। तर यस्तो बेलामा झनै सचेत हुनुपर्ने हुन्छ। हामीले खाँदै गर्दा कति खाने, कतिको खाने, कसरी खाने, त्यो खानु कतिको उचित छ भन्ने कुरा महत्वपूर्ण रहन्छ। आज हामी यही विषयमा डाक्टर भक्तवान श्रेष्ठसँग कुराकानी गर्नेछौँ। त्यसभन्दा अगाडि लागौ हाम्रो कार्यक्रमसँग सहकार्य गर्ने, समन्वय गर्ने सहज सामुदायिक अस्पतालको संस्थागत परिचय समितिको यो सामग्रीतर्फ।
सहज सामुदायिक अस्पताल सहज स्वास्थ्य सहकारी संस्था लिमिटेड गैंडाकोटले सञ्चालनमा ल्याएको सामुदायिक अस्पताल हो। विक्रम सम्वत 2058 सालमा स्थापना एवं दर्ता भई विक्रम सम्वत 2059 सालबाट सञ्चालनमा आएको क्लिनिकलाई 2070 साउन 31 गतेबाट अस्पतालीय सेवामा विस्तार गरी सहज सामुदायिक अस्पताल सञ्चालनमा ल्याइएको हो। सहजको आवाज स्वस्थ समाज भन्ने नाराका साथ नवलपरासीको गैंडाकोट 4 कालीगण्डकी चोकबाट 150 मिटर उत्तरतर्फ रहेको 51 शैयाको अस्पतालले आधुनिक स्वास्थ्य सेवा दिँदै आइरहेको छ। अस्पतालले हाल 24 घण्टा चिकित्सक सहितको आकस्मिक सेवा, प्रयोगशाला सेवा, एम्बुलेन्स सेवा दिँदै आएको छ। यस्तै अस्पतालले सुरक्षित मातृत्व सेवा, प्रसुति सेवा, सुरक्षित गर्भपतन, इसिजी, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी, अन्तरङ्ग सेवा दिँदै आएको छ। अस्पतालले मधुमेह, थाइरोइड, मुटु रोग, स्त्री तथा प्रसुति रोग, बाल रोग, हाड जोर्नी, छाती पेट सम्बन्धी बिरामीका लागि विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य परीक्षण सेवा दिँदै आएको छ। अस्पतालले क्षयरोगका बिरामीहरूका लागि चिकित्सकीय निगरानीमा निशुल्क सेवा दिँदै डट सेन्टरका रूपमा काम गरिरहेको छ। अस्पतालले समुदाय लक्षित कार्यक्रम अन्तर्गत घर दैलो प्राथमिक स्वास्थ्य उपचार पोषण कार्यक्रम सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सेवा सहज, सुपथ र गुणस्तरीय हुनुपर्छ भन्ने मान्यताका साथ सुरक्षात्मक, उपचारात्मक र प्रवर्धनात्मक सेवा दिँदै आएको अस्पताल नगर अस्पतालको परिकल्पनाका साथ अगाडि बढिरहेको छ।
यतिखेर सुन्नुभयो सहज सामुदायिक अस्पतालको जानकारी समेटिएको यो सामग्री। सहजको आफ्नै कुरा सहकर्मी श्रीधर उपाध्यायबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु सहकर्मी श्रीधर उपाध्यायलाई। र अब भने हामी कार्यक्रमको विषयवस्तुतर्फ लाग्न चाहन्छौ। चाडबाडका बेला खानपानमा कतिको ध्यान पुर्याउने, कति ध्यान पुगेन भने के हुन सक्छ, तपाईँ हामीलाई कतिपय कुरा थाहा छ, जानकारी पनि छ, सुनेका छौँ, जानेका छौँ, बुझेका छौँ, थाहा छ, तर हामी व्यवहार त त्यसलाई चाहिँ लागू गर्दैनौ। आज यिनै विषयवस्तुमा रहेर कुराकानी गर्छौँ भरतपुर अस्पतालका डाक्टर भक्तमान श्रेष्ठसँग। हामीले उहाँलाई टेलिफोन सम्पर्कमा ल्याएका छौँ।
स्वागत छ विजय एफएममा।
हस् धन्यवाद, नमस्ते।
आराम हुनुहुन्छ?
ठिकै छु भन्नु पर्यो।
अस्पतालतिर हिजो आज कतिको व्यस्त हुनुहुन्छ, कस्ता खाले बिरामीहरू चाहिँ हुनुहुन्छ?
अब म त सर्जन भएको हुनाले प्रायसो क्यान्सरको बिरामी र पत्थरीको बिरामीहरू, एपेन्डिसाइटिसको बिरामीहरू इमर्जेन्सीमा आइरहेका हुन्छन्।
हजुर।
पेसागत हिसाबले सर्जन भएँ, त्यस कारणले अपरेसन गर्ने बिरामीहरू नै मसँग सन्नै हुने बिरामी नै त्यही हो र स्तनको रोगीहरू पनि निकै हुन्छन्।
आज हामीले खानपानको कुराकानी गर्दैछौँ, अलिकति चाडबाड नजिकिँदाखेरि हाम्रो ध्यान खानपानतिर त्यति जाँदैन, त्यही विषयमा कुराकानी गर्दैछौँ। सामान्य अवस्थामा यस्ता बेलामा बढी खाइने चिल्लोको खानेकुराहरू, अलिकति मरमसला बढी भएको खानेकुराहरू खाइन्छ। अब यस्ता खानेकुरा खाँदाखेरि चाहिँ एउटा सामान्य व्यक्तिले कस्तो कुरामा ध्यान पुर्याउनु पर्छ?
सबभन्दा पहिला त हाम्रो खाने खानापिना विशेष त चाडपर्वको बेलामा, त्यसमा पनि दसैँ र तिहारको बेलामा हामीले प्रायसो तेलमा तेलमा चुर्नुमा डुबाएर गर्ने बनाउने परिकारहरू बढी खान्छौँ। खाना पनि स्वादिलो भएर होला त्यस्तो हुने, जस्तै फ्राई गरेको सेलरोटी पनि फ्राई नै हो तेलमा डुबाएर गर्ने, जेरीहरू समोसाहरू माछा चिकन फ्राई अथवा मटनहरू सबै तेलमा डुबाएर फ्राई गरेर पकाउने प्रणाली छ हाम्रो नेपालीहरूको, विशेष त हिन्दूहरूको। अब त्यसले समग्र रूपमा सबभन्दा बढी समस्या आएको त ग्यास्ट्राइटिस, जसलाई ग्यास्ट्रिक भनिन्छ, पेटको समस्या बढी नै देखिन्छ, अपच हुन्छ। र तेल पनि फेरि हामी कसो गर्छौँ भने बिहान पकायो अनि बाँकी राख्यो, त्यही तेलमा फेरि दोस्रोचोटि पनि तेलमा तारेर खाने चलन छ। त्यो चाहिँ हानिकारक पनि हुन्छ, धेरै नै हानिकारक हुन्छ एउटा तेलको परिकारको बारेमा। दोस्रो स्वाद, मुखको स्वादको लागि मसलायुक्त चिजहरू, खुर्सानी पिरोयुक्त चिजहरू, अदुवा पनि चाहिने भन्दा बढी चिजहरू बढी राख्छौँ हामीले। त्यसले पनि सोझै पाचन प्रणालीमा, डाइजेस्टिभ सिस्टम अङ्ग्रेजीमा भने जस्तै पाचन प्रणालीको मुख्यतया पेटमा र आन्द्रामा दहर पुर्याउँछ। अनि हामीले हाम्रो शरीरले त्यो चिजलाई चाहिँ पचाउनै सक्दैन, जुन पचाउने पाचक तत्त्वहरू हुन्छ, पाचन गर्ने तत्त्वहरूले भ्याउँदैन। त्यसपछि त्यसले पनि हामीलाई के गराउँछ, दुईवटा कुरा, एउटा पेटमा ग्यास्ट्राइटिस गराउँछ, अनि पछि आन्द्रामा गएर इन्टेग्राइटिस, आन्द्रा पनि सुन्निन जान्छ। त्यसले गर्दाखेरि हाम्रो दसैँ तिहारको बेलामा पनि इमर्जेन्सीमा पेट फुलेर, पेट दुखेर, भुतुक्क दुखेर आउने बिरामीहरू कम हुँदैनन् चाडपर्वको बेलामा। दुईवटा कुरा तेस्रो यो भयो। अनि अर्को, हामीले यो बेलामा सबभन्दा बढी माछा मासुलाई नै जोड दिएको देख्छौँ र सागसब्जी एकदम कम गरेको देखिन्छ, र अहिले सिजनमा सागसब्जी नभएर पनि त्यसो हुनसक्छ, र पनि हामीले मासु अत्यधिक मात्रामा प्रयोग गरिन्छ र पुरुष मान्छेहरूले त धेरैसोले हार्ड के भन्छ रक्सी भनौँ न, रक्सी नै पेय पदार्थ, कडा पेय पदार्थहरू पनि धेरै प्रयोग गरेको पाउँछौँ। र पछिल्लो समयमा अलिकति आफूलाई शिक्षित भन्ने महिला वर्गहरूले पनि हल्का वाइनको मात्रा, वाइन अलिअलि खानु स्वास्थ्यको लागि राम्रै हुन्छ तर अलिक बढी नै लाग्ने गर्ने खाने चलन पनि हामीले थुप्रै महिलाहरूमा पनि देख्छौँ। र बियर पनि आजकल पछिल्लो समयमा महिला समुदायमा पनि, आधुनिक महिला समुदायहरूमा बियरको सेवन पनि बढ्दै गएको मैले पाएको छु। अनि त्यसले पनि जब हाम्रो शरीरमा, हाम्रो शरीरले फेक्नुभन्दा बढी पिएपछि पक्का पनि त्यसले कलेजोलाई असर पार्छ, खानाखानी प्रणाललाई असर पार्छ, त्यसै मस्तिष्कमा असर पार्छ। हामीलाई डम्म लाग्नु भनेको मस्तिष्कलाई असर पार्ने हो, अनि यो कुराले गर्दाखेरि मस्तिष्कलाई बिस्तारै बिस्तारै क्षति पुर्याउँदै जान्छ र हाम्रो स्मरण शक्तिदेखि लिएर इन्टेलिजेन्समा बुद्धिमत्तापूर्ण कुरा हाम्रो कम हुँदै जान सक्छ। त्यसले गर्दाखेरि यी चिजहरू पनि हामीले बन्द गर्नै पर्छ र प्रयोग त गर्ने, अलिअलि वाइन, हरेक मान्छेले वाइन, जस्तै एउटा महिलाले मुस्किलले 100-150 ml भन्दा बढी खानु हुँदैन, हाम्रो ताल परे आधा बोतल नै खाइदिनुहुन्छ, त्यो चाहिँ हानिकारक छ। त्यसले गर्दाखेरि यी खानेकुरामा साह्रै नै ध्यान पुर्याउनु पर्छ र मासुको मात्रा हल्का बढाउनु भयो भने भेजिटेबल र फलफुलको मात्रा पनि सँगसँगै बढाउन सक्यो भने अलिकति केही फाइदा त होला। र पनि हामीले मासुको कुरा गर्दाखेरि 150 एभरेजमा एक दिनमा 150-200 ग्राम चाहिँ खानु उचित हुँदैन, त्यसले गर्दाखेरि भोलि कोलेस्ट्रोल बढ्दै जान्छ, प्रेसरको समस्या आउँछ, अनि मासु प्रोटिनमा जम्मा हुन्छ, प्रोटिन फेरि पछि कार्बोहाइड्रेटमा परिणत हुन्छ, यसले सुगरको रोगीको हुने सक्ने सम्भावनाहरू बिस्तारै बिस्तारै बढाउँदै जान्छ। र त्योभन्दा अर्को कुरा, जुन इस्ट्रोजेन भन्ने हर्मोन एकदम बढ्दै गएपछि भोलि गएर स्तन क्यान्सरको सम्भावना पनि बढ्दै जान्छ। माछा मासु खाने, धेरै माछाभन्दा पनि मासु धेरै खाने मान्छेमा कोलेस्ट्रोल बढी हुन्छ, कोलेस्ट्रोल बढी मुटुको रोग, प्रेसरको रोग, र महिलाहरूमा स्तन क्यान्सरको पनि रोग बढ्ने सम्भावनाहरू बढ्छ भन्ने कुराहरू विज्ञानले प्रमाणित गरिसकेको कुरा हो।
जस्तो डाक्टर भक्तमान, चारवटा कुरा आए, एउटा चाहिँ चिल्लो खालको खानेकुरा जो हामी रोटी भनेर खान्छौँ होइन, तारेका कुराहरू खान्छौँ, अर्को मसलेदार खानेकुराहरू होइन, मासुको कुरा, र अर्को पेय पदार्थ। अब हामी पहिला रोटीतर्फ अथवा चिल्लो पदार्थतर्फ जाउँ, रोटी खाँदाखेरि चाहिँ कसरी ध्यान पुर्याउने, कस्ता व्यक्तिले खाँदा ठिकै अथवा त्यसले कम असर गर्छ, कस्ता व्यक्तिले खानु नै हुँदैन, चिल्लो कुरा मात्रै हामी पहिला चिल्ला कुरा अनि त्यसपछि मसलेदार र अरूमा जाउँ।
चिल्लो कुरा सबभन्दा पहिला कुनै पनि प्रेसर भएको बिरामीहरूले खान भएन, ब्लड प्रेसर हाई भएको हाम्रो समाजमा अहिले ब्लड प्रेसरको रोगी पनि प्रशस्त पाउँछौँ एउटा कुरा। दोस्रो कुरा मुटुको कुनै पनि किसिमको मुटुको औषधि खाइरहेको र विगतमा मुटुको अपरेसन भइसकेको र मुटु ब्लक भएर एन्जियोग्राफी त्यो पाइप हालेर मुटुको नसाको प्वाल पारेर प्वाललाई प्वाल पारेर अनि रगत पठाउने त्यसलाई एन्जियोग्राफी र एन्जियोप्लास्टी भनिन्छ। त्यस्तो बिरामीहरूले चाहिँ चिल्लो पदार्थ त एकदमै रोक्नु पर्यो। सेलरोटी खाने भनेको त तेलै खाने छ र हो, यद्यपि त्यो तप तप त चुहिँदैन सुकिसकेका हुन्छ र पनि त्यसमा त चिल्लोको मात्रा धेरै नै हुन्छ। त्यसले गर्दाखेरि अब सेलरोटी नै खानु मन लागेको छ भने एक दिनमा मुस्किलले एउटासम्म खान सकिएला। हामी त यति मिठो लाग्छ सेलरोटी, दिनमा चार पाँचवटा पनि पाँच छवटा पनि खान मजा आउँछ। त्यो गर्न भएन, सबभन्दा पहिला एउटा ध्यान दिन पर्यो, एउटा डायबेटिक बिरामीले, प्रेसरको बिरामीले, त्यसपछि मुटुको रोगीको बिरामीले र विगतमा क्यान्सर भइसकेको जस्तै पाठेघरको ओभरीको स्तन क्यान्सर भइसकेको मान्छेहरूले पनि महिलाहरूले पनि चिल्लो पदार्थलाई चाहिँ कति सकिन्छ कमभन्दा कम गर्नु पर्यो, यो एकदमै ध्यान गर्नुपर्ने कुराहरू।
जस्तो यो सेलरोटी, चिनी रोटी, फिनी रोटी, यसै गरी पुरी जस्ता जो रोटीका परिकारहरू छन् यो चाहिँ एक दिन बनाउने अनि त्यसको प्रयोग चाहिँ अलि लामो समयसम्म अलि दिनसम्म चाहिँ गर्ने गरिन्छ, त्यो गर्नु चाहिँ कतिको ठिक हो, कस्तो गर्नु ठिक?
त्यसलाई सबभन्दा पहिला त प्रिजर्भेसन भन्नाले सुरक्षित रूपमा राख्या हुनु पर्यो। फ्रिजमा अब हुन त कतिपय चिजहरू सेलरोटी त बाहिर राखे पनि हुन्छ भन्ने हुन्छ, त्यो चाहिँ त्यति होइन होला, किनभने त्यहाँ अब हामीले आँखाले नदेख्ने ब्याक्टेरियाहरू फङ्गल ग्रोथहरू भइसकेका हुन्छ, हामीले ढुसी परे पनि देख्छौँ सेलरोटीमा कति दिनसम्म राखेकोमा।
तताएर पनि खाने गर्नुहुन्छ
हजुर?
तताएर पनि खाने गर्नुहुन्छ?
तताएर त्यो चाहिँ यो मरिहाल्छ नि, यो हरियो हरियो ढुसी आएको चाहिँ त पुस्ने अनि तताएर अनि त्यो चाहिँ मरिहाल्छ भन्ने कन्सेप्ट छ, त्यो चाहिँ सदा सदा सर्वदा गल्ती हो। कि चाहिँ अब हामीले कि त्यस्तो गर्नु पर्यो, 400-500 डिग्री टेम्परेचरमा ततायो भने त ब्याक्टेरियाहरू मर्ला, नत्र 100 डिग्रीले मरिहाल्दैन। त्यसले गर्दा हामीले आँखाले नदेख्ने जम्सहरू, माइक्रोबहरू, किटाणुहरू, सूक्ष्मजीवी परजीवी अथवा किटाणुहरू हामीले खाइरहेका हुन्छौँ। त्यसले गर्दाखेरि मान्छेहरू सेलरोटी खाने मान्छेहरू पनि हिजो सेलरोटी खाएको थिएँ आज पेट यति फुल्यो, पखाला चल्यो, ढुस्स भयो भनेर आइरहेको हुन्छ, डकार धेरै आइरहेको छ, के हो भन्दाखेरि हामीले सोच्छौँ के खानुभयो थियो हिजो भन्दाखेरि यस्तो प्रकार खाथ्यौँ भन्छ। एउटा त्यो प्रत्यक्ष असर पार्छ। हो अब सेलरोटी बनाउँछ भने फ्रिजमा कम्तीमा 2-8 डिग्रीमा फ्रिजको टेम्परेचर त्यही हुन्छ क्या रेफ्रिजरेटरको, त्यस्तोमा राखेर केही प्रिजर्भ गर्न सकिन्छ। खाना त मिठै हुन्छ तर थोरै खाने भनेको मैले खानै हुँदैन भन्ने त होइन, अब मान्छेले दिनमा 10 वटा सेलरोटी खाएको मान्छेलाई केही नभएको पनि छ, एउटै सेलरोटी खाएको मान्छेलाई समस्या आएको छ, यसको मतलब धेरै खायो नि केही हुँदैन भन्ने होइन। धेरै खानु सर्वस कुनै पनि हालतमा राम्रो होइन। मेरो अनुभवमा दिनमा एउटा सेलरोटीसम्म खाँदा र त्यही सेलरोटी खाएपछि अरू चिल्लो पदार्थ रोक्नु पर्यो, फेरि सेल पनि खाने, तेलमा तारेको समोसा पनि खाने, माछा फ्राई पनि खाने, त्यस्तो चाहिँ गर्नु भएन। कसरी हुन्छ, चिल्लो पदार्थको मात्रा एकतिर बढ्यो भने अर्कोतिर ठ्याक्कै रोक्न सक्नु पर्यो, त्यसो भयो भने हल्का ब्यालेन्स चाहिँ हुनसक्छ। र फेरि चिल्लो पदार्थ धेरै खाने अनि व्यायामै नगर्ने, पसिना खलखल बगाउन सक्नु पर्यो, पसिना अलिअलि घाममा बसेर पसिना बगाउने होइन, हिँडेर शरीरबाट आफै पसिना निकाल्नु पर्यो, घामको कारणले निस्किने पसिना हो त्यो पसिना र व्यायाम गरेर निकाल्ने पसिनामा फरक हुन्छ।
अनि जस्तो अब मसलेदार खानेकुराहरू पनि खाइन्छ, रोटीहरू सँगसँगै अचार त्यसैसँग तरकारीहरू, त्यो पनि अझै बढी मसलेदार अरू दिनभन्दा अझै फरक पकाउने चलन छ, ती खानेकुराहरूमा पनि ध्यान पुर्याउनु पर्छ भन्नुभएको थियो।
मसलेदारले मुख्यतया हाम्रो पेटबाट आन्द्रासम्म असर पार्छ, पेटमा गएर त्यो मसलाले पेटलाई इरिटेसन, त्यसलाई इरिटेसनलाई अब नेपालीमा के भन्छ, त्यसलाई डिस्टर्ब गर्छ भनौँ न, धेरै घर्षण गर्छ भने इरिटेसन गर्छ, त्यसपछि ग्यास्ट्राइटिस हुन्छ, त्यसो त्यो खाने अलिक तल झर्दै आन्द्रामा जान्छ, आन्द्रामा गएर इन्टेराइटिस हुन्छ, त्यहाँ पनि घर्षण गर्छ, त्यसपछि आन्द्राहरू हल्का सुन्निन थाल्छ, त्यसपछि यो कन्स्टिपेसन गोटा पर्न जान्छ। मसलायुक्त चिजहरू धेरै खाने मान्छेलाई गोटा पर्छ, गोटा पर्ने भन्ने कुराहरू चाहिँ त्यसले अब दिशा साह्रो आयो भनेदेखि भोलि पाइल्सको समस्या आउँछ, मलद्वार च्यातिने फिसर भन्छ त्यस्तो हुनसक्छ, दिशा गर्दाखेरि पोल्ने अनि बिस्तारो बिस्तारो त्यो इरिटेसन हुँदा 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 पछि आन्द्राको यस्तो क्रोनिक डिजिज भन्छ, इरिटेबल बाउल सिन्ड्रोम भन्छ, त्यो त्यसले त्यस्तो बनाउँछ कि भोलि नर्मल चिज खाँदाखेरि पनि आन्द्राले सहन सक्दैन, त्यस्तो चिजहरू चाहिँ धेरै मसलायुक्त पदार्थ खाने मान्छेहरूलाई हामीले पाइरहेको छौँ। त्यसले गर्दाखेरि मसला पनि कसरी हुन्छ एकदमै कम, स्वादको लागि थोरै खाने, अब एकदमै मसला धेरै मसला खाँदा स्वाद मुखलाई स्वाद चाहिँ मिठै हुन्छ, तर जब मुखबाट घाँटीबाट तल छिरेपछि त्यसले असर पार्दै मलद्वारसम्मै असर पार्छ र पाचन प्रणालीलाई एकदमै नराम्रोसँग बिगार्छ। त्यसले गर्दाखेरि पछि गएर दीर्घ रोगी हुन्छ, त्यो इरिटेबल बाउल सिन्ड्रम, क्रोनिक ग्यास्ट्राइटिस अनि पाइल्सको डेभलप हुन्छ, पाइल्स एउटा निको पार्यो फेरि अर्कोतिर आउँछ, यी समस्याहरू चाहिँ दीर्घ रोगीमा जान्छ।
अनि त्यो जस्तो सामान्य बिरामीहरू ग्यास्ट्रिकको कुरा आयो, ग्यास्ट्राइटिसको कुरा आयो, ग्यास्ट्राइटिसलाई चाहिँ धेरै जस्तो उसले ए भइहाल्छ नि अथवा सबैलाई हुने रोग हो सदाबहार रोग हो भनेर पनि ख्याल नगर्नु भएको हुन्छ क्या, जस्तो अलिअलि मलाई अमिलो खाएपछि पोल्छ, चिल्लो खाएपछि मुटु डढे चाहिँ हुन्छ भन्नुहुन्छ र पनि फेरि खानुहुन्छ, उहाँहरूले अझै पनि विचार पुर्याउनु पर्ने, उहाँहरूलाई अझै त्यो समस्या चाहिँ कम हुन सक्छ भन्ने कुरा चाहिँ के कुरा ध्यान दिनुभयो भने चाहिँ अझै उहाँहरू चाहिँ त्यो समस्याबाट मुक्त हुन्छ।
सबभन्दा पहिला त अब मसला खाँदै नखाने भने त होइन, हाम्रो एडप्टेसन पनि भइसकेका हुन्छ, हिन्दू समाजमा कतिपय चाहिँ एडप्टेसन पनि भइसकेका हुन्छ, त्यही साउथ इन्डियामा खुर्सानी यति धेरै खान्छ नि उनीहरू, त्यो जन्मजातै खुर्सानी खाने बनेर आइसकेका हुन्छ, त्यसरी एडप्ट पनि हुन्छ हुन त, तर त्यो एडप्टेसन भने सबैले एडप्टेसन चाहिँ हुँदैन, र मसला अब खानै नखुने भन्ने होइन कि थोरै मात्रामा खाने, स्वादको लागि, टेस्टको लागि, फ्लेभरको लागि, स्वादिष्ट बनाउनको लागि खाने हो, र फेरि मलाई अलिअलि अमिलो पानी आउँछ भन्ने होइन, अमिलो पानी आउनाले के हुन्छ भने सुरुमा ग्यास्ट्राइटिस गर्छ, अनि बिस्तारो एरोजन सानसानो घाउ जस्तो देखा पर्छ, त्यसपछि गएर सानसानो अल्सरहरू डेभलप हुन्छ, अनि जब त्यो अल्सर डेभलप हुन्छ र कसैलाई क्रोनिक ग्यास्ट्राइटिस हुन्छ, अल्सर र क्रोनिक ग्यास्ट्राइटिस भएपछि बिस्तारो क्यान्सरको सम्भावना बढ्दै जान्छ, अनि हामीले आए भइरहेछ ग्यास्ट्रिक औषधि खान्छु भन्दै बसिरहेको हुन्छ, अनि अति नै धेरै समस्या आएपछि अनि हामी कहाँ आउँछन्, हामी कहाँ भने अलिअलि अर्को डाक्टरसँग जताउँ, इन्डोस्कोपी पनि गरौँ भनेर आइरहेको हुन्छ, इन्डोस्कोपी गर्दाखेरि हामीलाई शङ्कास्पदहरू ठाउँहरू देखिन्छ, त्यहाँबाट बायोप्सी गर्दाखेरि अनि क्यान्सर भएको हामीले देख्छौँ, यस्तो स्थिति संसारमै छ, विशेष त अब युरोपियन कन्ट्रीतिर भन्दा पनि यो ग्यास्ट्रिक क्यान्सर हाम्रो अविकसित देशमा चाइना, इन्डिया, अविकसित जापान बाहेकै, जापानको अलि अर्कै कारण छ ग्यास्ट्रिक क्यान्सरको, नत्र हाम्रो यो पूर्वीय समाजमा ग्यास्ट्रिक क्यान्सर पश्चिमी सभ्यता अथवा अमेरिका युरोपमा भन्दा हामीहरूको देश इन्डिया, भारत, बङ्गला, इन्डिया त भइहाल्यो मैले भारत पनि भने, बङ्गलादेश, भियतनाम, कोरिया, चाइना, यो मुलुकमा एकदम धेरै पाइन्छ ग्यास्ट्रिक क्यान्सर, यो खानाकै कारणले हो भन्ने कुराहरू चाहिँ विज्ञानले झन्डै प्रमाणित गरिसकेको अवस्था छ, त्यसले गर्दाखेरि हाम्रो नेपालमा पनि छोरा मान्छेहरूमा ग्यास्ट्रिक क्यान्सर दुईमा छ, एक नम्बर फोक्सोमा छ भने ग्यास्ट्रिक क्यान्सर दुईमा छ, महिलाहरूमा पाठेघर एक नम्बर, दुई स्तन क्यान्सर, र तिन चाहिँ तिन अथवा चौथोमा चाहिँ पेटको क्यान्सर, आमाशयको क्यान्सर पर्छ, त्यसले गर्दाखेरि यो हाम्रो रिजनमा आमाशय अथवा ग्यास्ट्रिक क्यान्सरको नम्बर वान कारण नै खानेकुराले गर्दाखेरि हो भन्ने कुराहरू हामीले वैज्ञानिक रूपमा प्रमाणित गर्न सकेका छैन, हामी कहाँ रिसर्च छैन, तर हाम्रो अनुभव, विदेशको अनुभव र किताबमा पढे अनुसार हाम्रो कारण नेपालमा पनि ग्यास्ट्रिक क्यान्सर बढ्नुको कारण खाद्य पदार्थ नै हो भन्ने हाम्रो ठम्याइ हो।
जस्तो यिनै मसलेदार खानेकुराहरूमा पनि कतिपय कुराहरू चाहिँ पौष्टिक पनि हुन्छन्, तिनीहरूलाई खान जान्यो भने चाहिँ तिनले अझै फाइदा पनि गर्छन् भन्ने कुरा पनि आउँछ।
त्यस्तो यो मसला चाहिँ जिरा धनियाँ राखेर थोरै त केही फाइदा होला, तर त्यसले नब्बे नहुने भन्ने कुरा चाहिँ मलाई हो जस्तो लाग्दैन, किन युरोप अमेरिका तपाईँले जिरा मसलाहरू मरिचहरू झन्झन्दै बना खाँदै खाँदैन उनीहरूले, त्यो त मसलै चाहिँदैन, अति राम्रो भए त युरोप अमेरिकामा एक्सपोर्ट नै हुन्थ्यो होला, हुन त अमेरिका नै पठाउँछ मसला, तर हाम्रो एसियन मुलुकका मान्छेले मात्रै खान्छ, यो गोरा जातिहरूले त खोइ जतिसुकै मसला लगाए पनि इन्डियाको टप टप मसला कम्पनीहरू छ अमेरिका नै पठाउँछ, तर त्यो गोरेहरूले खाँदैनन्।
भनेपछि हामीले विश्वास गरेका कुराहरू, हामीले जानेका कुराहरू चाहिँ कतिको सही छन् यस्तरी चिकित्सकहरूको सुझाव चाहिँ सुन्नुपर्ने रहेछ। अनि
मुख्यतया यसमा हामीले अब बोइल खाना पनि आजकल बिस्तारो अहिले बल्ल अलिअलि सिक्न थालेको छ, मैले चितवनमा यसो रेस्टुरेन्टतिर कहिले काहीँ जाँदाखेरि बोइल आइटम पनि थुप्रै अर्डर गरेर आएको देख्छु, कन्ज्युमरहरूले अथवा ग्राहकहरूले भनौँ न खाना गएको मान्छेहरूले बिस्तारो बोइल खाना खानुपर्छ भन्ने पनि आइरहेको छ, स्टिम गरेको खानाहरू, त्यसपछि गएर आजकल त माइक्रो ओभनहरू छापछाप्ती बजारमा बिक्री भएको पाउँछु मैले, धेरैले किनेको देख्छु, हो त्यस्तोमा हामीले गर्नुपर्ने जस्तै कुखुरा त वसुयुक्त हुन्छ, कुखुरालाई डाइरेक्ट ओभनमा राखेर पकायो रोस्ट गरेर खायो भने तेल जति सबै तल झर्छ अनि मासु पनि मिठो हुन्छ, अलिअलि मसलाले साँध्यो, तेलले अलिअलि हल्का त्यो नडर्ने किसिमलाई मात्रै गर्ने अनि त्यो तेलहरू आफ्नोमा भएको त्यो कुखुरा अथवा बँदेलको अथवा खसीको बोसोहरू पनि हिटले गर्दाखेरि बिस्तारै तल झर्छ अनि प्योर मासु मात्रै हुन्छ हो त्यस्तो चाहिँ स्वादिलो पनि हुन्छ एकदम स्वास्थ्यकर पनि हुन्छ त्यस्तो चिज चाहिँ अब चाहिँ खान थालेको जस्तो लाग्छ किनभने माइक्रो ओभन ओभनहरू थुप्रै बिक्री भएको देख्छु मैले बजारमा र हाम्रो गाउँ गाउँमा पनि बिजुली भएको ठाउँमा सबैले यस्तोमा पकाएर खानुपर्छ भन्ने कुरा सिक्दै हुनुहुन्छ र प्रयोग पनि भएको जस्तो मलाई लाग्छ र बोइल खानामा पनि रुचि बढाएको जस्तो देख्छु मैले आजकल
जस्तो माछा मासु भन्दा बित्तिकै माछा मासुलाई चाहिँ पौष्टिक आहारको रूपमा पनि लिइन्छ तर माछा मासु भन्दा बित्तिकै फेरि यसले खानपिनमा ध्यान पुर्याएन भने जो असर गर्छ जुन अगाडि तपाईँले भन्नुभयो यसमा माछा मासुलाई धेरै लामो समयसम्म चाहिँ प्रयोग गर्ने अनि त्यसै मसलेदार बनाएर खाने त्यसमा मासुसँगै अरू पेय पदार्थ खाने पनि गरिन्छ मासु खाँदाखेरि चाहिँ कस्तो विचार पुर्याउने
अब मासु खाँदाखेरि मुख्य कुरा हामीले एभरेजमा मैले भने 150-200 ग्रामभन्दा बढी खानु भएन हाम्रो ताल परे मान्छेहरूले रक्सी खाने सुरुमा त एक किलै मासु खाएको पनि मैले देख्छु हाम्रो युवाहरूले अब त्यो चाहिँ अति नै बढी भयो र अर्को कुरा मांसाहारी हुनैपर्छ भन्ने छैन हाम्रो समाजमा कतिपय नन के अरे भेजिटेरियनहरू प्रशस्त देख्छौँ माडवारी समुदायमा त माछा मासु खाँदै खाँदैन हेर्दाखेरि हामीभन्दा उहाँहरू तन्दुरुस्त चुस्त दुरुस्त ब्रेनी पनि देख्छौँ व्यवसायमा चाहिँ उद्योग व्यापारमा त माडवारीहरूले डोमिनेट गरेको देख्छु मैले इन्डिया नेपालमा त्यसले गर्दाखेरि माछा मासु खानै होइन खानै पर्छ भन्ने त होइन अब मैले पनि बच्चादेखि माछा मासु खाएकोमा मेरो जिब्रोको स्वाद पनि माछा मासुमै छ तर लिमिटेसन हुनु पर्यो अब त्यो फ्राई गरेको भएन पोलेको चिजहरू डढाएर पोल्ने चलन छ नि पहिला पहिला त्यस्तो चिजहरू खान भएन हामीले त्यसलाई मासु पनि यस्तै बँदेलको मासु त प्रायः यसो हाई लेभलको यसो पैसावाला मान्छेहरूले त यसो भोजभतेरमा बँदेल राखेको देख्छ तर बोइल गरेर राखेको हुन्छ बोइल गरेर अनि विशेष किसिम मसलामा यसो यसो चोबेर खाएको देख्छु त्यो चाहिँ स्वास्थ्यकर छ बोइल भयो नि त्यो त्यसरी नै हामीले अरू मासु पनि खान सक्छौँ
अनि
त्यही हिसाबले राम्रो हुन्छ जस्तै नेवारी समाजमा यो छैला कचेला भन्ने छ नि त्यसले चाहिँ बोइल गरेर अनि पछि हल्का मसलामा डुबाएर खाने चलन नेवारी समुदायमा छ त्यो पनि अनुपयुक्त होइन त्यो कमसेकम तेलमा त फ्राई गरेन डढाएर त खाएन भन्ने त्यसपछि अब मासुभन्दा माछा हरेक हिसाबले राम्रो हुन्छ भन्ने पनि छ माछा पनि चाइनातिर जानुभयो भने मैले चाइनिजहरूले पनि माछा एकदम धेरै भेराइटी खाने गरेको पाएँ उनीहरूले त्यो तेलमा पकाएको खाँदैन उनीहरूले पनि स्पेसल बोइल गरेर अनि खाँदा रहेछ भने पछि मसलाहरू एड गर्छ पछि त्यसैमा मसलामा डुबाएर होइन कि पछि एड स्वाद अनुसारको एड गर्ने हरेक मान्छेले टेबलमा राखिदिन्छ अनि आफ्नो स्वाद अनुसार मसला थपेर खाने भन्न खोजेको मतलब बोइल गरेर माछा खाँदाखेरि पनि बोइल माछा पनि अति नै मिठो हुन्छ अनि मसला पछि थप्ने पकाइसकेपछि त्यो पनि स्वादिलै हुन्छ रोस्ट गरेर खाने ओभनमा रोस्ट गरेर खाने यी चिज चाहिँ स्वास्थ्यलाई फाइदाजनक नै हुन्छ भन्ने कुरा त माछा अरूभन्दा माछा उपयुक्त हुन्छ थुप्रै किसिमको भिटामिन पाइन्छ त्यही कारण गर्दा माछा पनि रिकमेन्ड गरेको कारण त्यो पनि हो
अनि डाक्टर यो बेला जस्तो माछा मासु खाँदाखेरि र अरू खानपिनहरू अलिकति बढी चिल्लो पिरो त्यो मसलेदारमा ख्याल दिइरहँदाखेरि चाहिँ फलफुल र हरियो सागपात अथवा ती घरमा फलेका तरकारीहरू जो हरिया हुन्छन् जसले पौष्टिक आहार दिन्छन् यस्ता खालका तरकारीतिर ध्यानै गएको पाइँदैन जस्तो मासु खाइरहेछ कहाँ सागको तरकारी खानु अथवा कहाँ सिमी खानु सिमी बोडी खानु अथवा कहाँ फलफुल खाइरहनु भनेर चाहिँ व्यवस्था गर्नुभएको हुन्छ यतिखेर यस्तो बेलामा चाहिँ यस्ता सागपात फलफुलहरू कतिको खान आवश्यक छ
एक मैले भने अब अलिकति मासुको मात्रा बढायौँ भने त्यसको सँगसँगै भेजिटेबल र फ्रुट्सको मात्रा पनि बढाउनै पर्छ त्यो भने हल्का ब्यालेन्स हुन्छ र अर्को के छ भने धेरै मासु खाने मान्छेहरूलाई यो ठुलो आन्द्राको क्यान्सर भएको युरोपमा देखाउँछ उनीहरूले स्टडी गर्दाखेरि तुलनात्मक रूपमा स्टडी गर्दाखेरि माछा मासु माछा नभनौँ मासु बढी खाने मान्छेहरूको आन्द्राको क्यान्सरको मात्रा बढ्ने सम्भावना धेरै छ त्यसमा वैज्ञानिक कारणहरू छ अनि मासु बढी खाने मान्छेहरूलाई कोलेस्ट्रोल हाई हुन्छ अनि मैले भने नि मुटुको समस्याहरू थपिँदै जान्छ कारण त डायबिटिज पनि हुनसक्छ त्यो मासुबाट हेर्दाखेरि प्रोटिन हो पछि त्यो प्रोटिन पनि कार्बोहाइड्रेटमा ग्लुकोजमा परिणत हुन्छ त्यसले गर्दाखेरि मासु धेरै खाने मान्छेलाई पनि त्यसमा चिल्लो पदार्थ हुन्छ नि फ्याट हुन्छ त्यसले गर्दाखेरि जस्तो अझ बङ्गुरको मासु बँदेलको मासु त बोसो नै खानु मन पराउँछ कसैले कतिपय मान्छेले त्यस्तोले गर्दाखेरि फ्याटको कन्जम्सन बढी हुन्छ फ्याटबाट थुप्रै किसिमको हर्मोनहरू कोलेस्ट्रोलहरू बढ्छ हर्मोन बढ्नु कोलेस्ट्रोल बढ्नु भनेको शरीरलाई हरेक हिसाबले घाटा मात्रै हो त्यस कारणले गर्दाखेरि मासु सकिन्जेल कमै गर्ने र भेजिटेबल त सिजनल भेजिटेबल खानुपर्छ, न्युरोको साग, रायोको साग, धेरै आइटम छ, काउली भयो, बन्दाकोपी भयो, ब्रोकाउली भयो, सिमी भयो, घिरौला छ नि, दुनियाँ किसिमको हाम्रो बोडीदेखि लिएर सबै यो सागपातमै पर्यो. अनि त्यसपछि त्यसको साथसाथै सिजनल फ्रुट हाम्रो त अब केरा प्रशस्त छ, स्याउहरू अब सिजन केही समयपछि सुन्तला आउँछ, आँ भयो, लिची भयो, विभिन्न किसिमको फ्रुट्सहरू पनि पाउँछ. अहिले त बजारमा पनि नारायणगढमा मैले म त भरपुरमा बसेको हुँदा नारायणमा 4-5 पसल छ, त्यहाँ जहिले पनि जुनसुकै लगभग लगभग आँपहरू बाहेक जस्तै यो भुइँकुटोहरू पनि त्यहाँ लगभग खाली भएकै देख्दिनँ, खरबुजाहरू खाली भएकै देख्दिनँ. भनेपछि उनीहरूले बाहिरबाट पनि ल्याउँछन्, त्यसले गर्दाखेरि हुन त पैसाको कुरा पनि आउला तर साह्रै धेरै महँगो पनि पर्दैन. आफ्नो स्वास्थ्यको लागि फलफुलमा पनि अलि ध्यान दिनैपर्छ, फलफुल धेरै खाने मान्छेलाई धेरै किसिमको भिटामिन पाउँछ त्यसबाट, र त्यसबाट केही कार्बोहाइड्रेट पनि पाउँछ, इनर्जी पनि पाउँछ, त्यसले गर्दाखेरि शरीरमा ब्यालेन्स डाइटको स्थिति मेन्टेन गर्नलाई सहयोग गर्छ र त्यस्ता मान्छेहरू रोगबाट सङ्क्रमण हुने सम्भावना कम हुन्छ र निश्चित पनि रोग लाग्ने सम्भावना कम भयो भने दीर्घायु पनि हुन्छ, स्वास्थ्यको रूपमा आयु पनि बढ्न जान्छ भन्ने हाम्रो विज्ञानले देखाएको कुरा हो. त्यसले गर्दा त्यो सम्भावना हाम्रो नवलपरासी यो इलाकामा पनि पाउँछ. अहिले पनि सागसब्जी कुनै न कुनै त्यसमा सागसब्जी पाउँछ, गाजर, मुला, काँक्रो त सन्नै पाइरहेको देख्छु मैले, लगभग लगभग खाली नै भएको देख्दिनँ. यी चिजहरू छुटाउन हुँदैन, सलादको रूपमा खाने त्यो गर्यो भनेदेखि हामीले, अनि भात अलिक कम खाने, मासु कमै गर्ने, बिहान दिउँसो बेलुकै नखाने, हप्तामा अब दिनमा हरेक दिन चाहिँ मासु खान चाहिँ हुँदैनै भन्छु, मैले पनि त्यस्तो प्र्याक्टिस गरेको थिएन. अल्टरनेट डेमा र अर्को मैले देख्छु भोज भतेर जाँदाखेरि हाम्रो नेपालीहरूले यसो हेऱ्यौँ भने त्यहाँ मासुको आइटम र माछाको आइटम देख्छु, त्यो नै बढी लिएको देख्छु मैले. खसीको मासु, कुखुराको मासु हुन्छ, माछा हुन्छ, त्यो बढी लिएको देख्छु मैले. त्यो बरू भेजिटेबलहरू कम लिएको देख्छु, साग के खाने घरमै खाइरहेको छु भने जस्तो त्यस्तो भान परेको देख्छु मैले नेपाली समाजमा.
अब जस्तो यो बेला चाहिँ यो चाडपर्वको बेला खानेकुरा सँगसँगै यत्रो कुरा गऱ्यौँ होइन, यो सबै सचेतताको कुरा गरिसक्यौँ, तर यो बेला जो घरमा बालबालिकाहरू हुन्छन् उनीहरू एक्कासी बिरामी पनि पर्छन्, कतिपय अभिभावकहरू त्यही कारण आत्तिनु पनि हुन्छ. यति बेला हामीले यी कुराहरू गर्दै गर्दा जुन जुन समस्या भनेका छौँ त्यो समस्या उहाँहरूलाई देखा पनि पर्छ, त्यस्तो अवस्थामा उहाँहरूले चाहिँ के गर्ने भन्ने कुरातिर्फ जाउँ.
सबभन्दा पहिला त अब सबैको घरमा रेफ्रिजरेटर छ भन्न त मैले अहिले पनि सक्दिनँ. रेफ्रिजरेसन गरेको चिजमा त राम्रै होला, टेम्परेचर मेन्टेन गरेर, अहिले बत्तीको समस्या पनि कमै छ, र जस्तो रेफ्रिजरेसन गरेर नराखेको मासु बिहान पकाएको बेलुका पनि खाने चलन छ, प्रायःसो त्यसमा फुड पोइजनिङ हुन्छ, एकदम बच्चाहरू डायरिया र डिसेन्ट्री भोमिटिङ भएर आइरहेको हामीले प्रशस्त पाउँछौँ. त्यो चाहिँ फुडकै कारणले गर्दाखेरि हो. अब आमाले बच्चाहरूलाई चाहिँ मासु अलिअलि कम दिने, भेजिटेबल नै बच्चादेखि बानी पार्नुपर्छ, नत्र अलिक उमेर पुगेपछि बच्चाहरूले ठ्याक्कै भेजिटेबल फ्रुट पनि नखाइदिने मैले प्रशस्त देख्छु बच्चाहरू. बच्चाहरूले छिटो हुर्काउनुपर्छ, मोटोघाटो बनाउनुपर्छ भन्छ, मासु माछा नै मुखमा बलजरती खुवाइरहेको देख्छ, अनि बच्चाहरू पनि त्यसै एड्याप्ट हुन्छ. अनि पछि त उसले मासु भएन भने खानै खान नसक्ने वातावरण मैले देख्छु, र भेजिटेबल पटक्क नखाइदिने. त्यसले बच्चाहरूलाई पनि हामीले भेजिटेबलमै फ्रुट्सहरूमा जोड दिनु पर्यो, माछा मासु पनि दिनुपर्छ, प्रोटिनको मात्रा पनि चाहिन्छ, कतिपय चिज माछा मासुमा राम्रो चिज पनि पाउँछौँ तर लिमिटेसन हुनुपर्छ भन्ने यो माछा मासु चाहिँ. हामी मांसाहारी हुनुभन्दा शाकाहारी हुने मान्छे नै दीर्घायु हुन्छ जस्तो लाग्छ मलाई, यद्यपि मैले पनि माछा मासु त खान्छु, म पनि सानोदेखि त्यसमा त्यो भुँवरीमा परेँ, र पनि मैले आफूलाई पनि आफ्नो परिवारलाई पनि त्यसलाई हामीले हल्का मोडिफाई गरिरहेको छौँ. हाम्रो मेरो परिवारकै कुराहरू पनि हामी सागसब्जीहरू धेरै किसिमको सागसब्जी, भात अलिकति कम खान्छौँ र सागसब्जी 5-6 आइटम अहिले सिजन जे पाउँछ बजारमा त्यो उठाएर ल्याउने, पकाउने, बोइल, प्रायःसो बोइल गरेर खाने हामी त्यस्तो गर्छौँ. र मैले पनि सबै नेपाली समाजलाई त्यही नै यहाँलाई रिकमेन्डलाई के भन्ने अङ्ग्रेजीमा रिकमेन्डेसन भन्छ, म आग्रह
दिन्छु. हजुर हजुर एकदम. जस्तो त्यो फुड पोइजनिङ भइहाल्यो भने चाहिँ तत्काल के गरिहाल्ने बच्चालाई?
सबभन्दा पहिला त फुड पोइजनिङ भएपछि त हेर्नुहोस् एन्टिबायोटिकहरू चलाउनु परिहाल्छ डाक्टरलाई. त्यो ढिलो गर्दाखेरि यति इनर्जी लस हुन्छ, सोडियम फुड पोइजन हुने बित्तिकै डायरिया हुन्छ, डिसेन्ट्री हुन्छ, भोमिटिङ हुन्छ. त्यो भयो भने सोडियम र पोटासियम अथवा इलेक्ट्रोलाइट्सहरू यति लस हुन्छ कि अनि मान्छे चाहिँ एकदमै लामो समयसम्म शिथिल हुन्छ. त्यो भनेको त्यसलाई फेरि उपचार गर्न टाइम लाग्ने हुन्छ. त्यसले गर्दा त्यस्तो भयो भने डायरिया भयो अथवा भोमिटिङ भयो भने त डाक्टरसँग सल्लाह गयो, एकचोटि हुँदैमा त हात्तिर्नु परेन. अब रिपिटेडली 2-3 भयो भने देखाउँ त नजिकको चिकित्सकसँग तुरन्त सल्लाह गर्नुपर्छ. प्रायः बच्चाहरूको इम्युनिटी पावर, रोगसँग लड्ने, सङ्क्रमण गर्ने क्षमता कम हुन्छ. त्यसले गर्दाखेरि चाँडै नै बच्चाहरू त्यसबाट प्रभावित हुन्छ, नकारात्मक प्रभावित हुन्छ। त्यसले गर्दाखेरि बच्चाहरूलाई होल सिस्टम नै, होल प्रणालीलाई नै क्षति पुर्याउनु हुनाले तुरुन्तै नजिकको चिकित्सकसँग, अब बच्चा भएपछि त बच्चाको डाक्टरसँग सल्लाह गर्नु पर्यो। त्यो गऱ्यो भने फेरि टाइममै प्रिभेन्सन गर्न सकिन्छ र अस्पताल पनि भर्ना हुन नपर्ने हुन्छ।
अब त्यो डाक्टरको सम्पर्कमा नपुग्दासम्म घरमै केही गर्न सकिन्छ कि सकिँदैन? यो
अब त्यस्तो त अब डायरिया र भोमिटिङ भयो भने एटलिस्ट हामीले बच्चाले खाइदिन्छै खाइदैन थाहा छैन, अन्त अब जीवन जल त दिनै पर्यो। अरू एन्टिबायोटिक त आमाबाले दिन सक्नुहुन्न, त्यो भनेको त अब कम्तीमा पनि जीवन जल दिनुपर्छ। भोमिटिङ र डायरिया तिन चारचोटि भयो भने हरेक बच्चा हरेक मान्छेले जीवन जलमा इलेक्ट्रोलाइट्सहरू हुन्छ, सोडियम पोटासियम क्लोरिन क्याल्सियमहरू मिसाएर बनाएको हुन्छ, त्यो चिज नभई हुँदैन, त्यो चिज खुवाउनुपर्छ। त्यसपछि अनि नजिकको स्वास्थ्य चौकीमा गएर चिकित्सकसँग अथवा स्वास्थ्य कर्मीहरूसँग तुरुन्तै सल्लाह लिनुपर्छ। अन्त सानो कुराले गर्दाखेरि फेरि लामो समस्यामा असर पर्छ। त्यस कारणले मैले फेरि पनि भन्छु, जीवन जल त जहाँसुकै पाउँछ, जीवन जल खुवाइहाल्ने, त्यसपछि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ, यो गर्नै पर्छ।
डाक्टर साहब धेरै धेरै धन्यवाद हामीसँग कुरा गरिदिनु भयो। स्वास्थ्य चर्चामा रहेर हामीले अलिकति खानपानका कुरा गऱ्यौँ, जीवनशैलीको कुरा भयो। धेरै धेरै धन्यवाद यहाँलाई।
हस् हस् यहाँलाई पनि धन्यवाद। र यो तिहारको उपलक्ष्यमा यहाँहरू यहाँहरूको एफएम यहाँ व्यक्तिगत तपाईँलाई पनि र यो सम्पूर्ण हाम्रो एफएम सुन्ने मेरा नेपाली मान्यजन समकालीनहरू सबैलाई तिहारको शुभकामना चढाउँछु, छठ पर्वको पनि शुभकामना चढाउन चाहन्छु। धन्यवाद। स्वास्थ्य रहनुहोस्, स्वास्थ्य खानुहोस्, दीर्घायु होस्, तपाईँहरूको सुस्वास्थ्यको कामना गर्छु यही ओकेजनमा। धन्यवाद।
भरतपुर अस्पतालका डाक्टर भक्तमान श्रेष्ठसँग कुराकानी गर्दै थियौं। खानेकुरामा कस्ता कस्ता ख्याल पुर्यायौं भने अलिकति यो चाडबाडको बेला अथवा यो समयमा अलिकति स्वस्थ रहन सकिन्छ। थोरै मात्र ध्यान पुर्याएनौं भने कति रोगले च्याप्दो रहेछ प्रिय आफन्त, हामीले ख्याल गरिरहेका हुँदैनौं तर दिनहुँ हाम्रो खानपानले नै हाम्रो स्वास्थ्यलाई बिगार्ने हो, अथवा हामीले अप्नाउने स्वस्थ खानपानको शैली, हाम्रो जीवनशैलीका कारण नै हामी स्वस्थ रहन सक्छौ। स्वास्थ्य छ त जीवन छ, जीवन छ भने सबै थोक छ, छैन भने केही पनि छैन। तपाईँको स्वस्थ जीवनका लागि, दीर्घ जीवनका लागि हाम्रो प्रयास कार्यक्रम सहज स्वास्थ्य चर्चाको निर्धारित समय सकिएको छ। कार्यक्रमका लागि सघाउने सहज सामुदायिक अस्पताललाई धन्यवाद भन्न चाहन्छु र धन्यवाद डाक्टर साहबलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हाम्रो सम्पर्कमा आएर कुराकानी गरिदिनु भयो, सुनेर साथ दिनुहुने तपाईँ श्रोता आफन्तप्रति आभारी रहँदै गगनलाई धन्यवाद भन्दै लक्ष्मी पौडेल पनि आगामी श्रृङ्खलासम्मका लागि छुटिन्छु। नमस्कार, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्।